نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. الحمد للہ ہم نے معاملات میں دو بڑی چیزوں کو ڈسکس کر لیا جن کا تعلق اجتماعی زندگی سے تھا, سیاست سے تھا, اکنامک سے تھا, اور ایک بڑے لیول پر ایک امت کو کس طریقے سے اس دنیا کے ساتھ معاملات کرنے ہیں. اب ہم کریں گے بات خاندانی زندگی کی, یعنی یہ اب تیسری چیز ہے جو ہمارے معاملات کی ہے, اور وہ ہے معاشرتی زندگی. کسی بھی معاشرے میں جب لوگ مل جل کے رہتے ہیں تو آپس میں رشتہ داریاں ہوتی ہیں. آئیے تھوڑا سا ہم اس کو پڑھیں گے, بک کے اعتبار سے پیج نمبر 116 کا آخر کا حصہ ہے. معاشرتی زندگی یعنی معاشرتی نظام. معاشرتی جہاں بھی لفظ آئے نا تو لکھ لیں جینا. عشر یا شروع جینے کو کہتے ہیں, عشر دس کو کہتے ہیں بیسیکلی. تو معاشرہ دس لوگوں سے ملی ہوئی چیز, یعنی لوگوں کا تصور آتا ہے کہ جہاں چند لوگ مل کے رہتے ہیں تو اسلام ان کو کیسے مل کے رہنا سکھاتا ہے. تیسری چیز جو آتی ہے وہ معاشرتی نظام ہے. اسلام کا ایک خاص معاشرتی نظام ہے. اسلام نے نکاح کو بہت اہمیت دی ہے, اس سے گھر کی اکائی وجود میں آتی ہے. اکائی کیا ہے؟ یونٹ. تو آپ کہہ لیجئے کہ گھر فرسٹ یونٹ ہے کسی سوسائٹی کو کریٹ کرنے کا, جو اسلامی معاشرتی نظام میں سب سے زیادہ مقدس اکائی ہے. یعنی نکاح کے بغیر کسی معاشرے کا تصور بھی محال ہے. انگلش میں کہہ لیں تو ویڈ لاک کے بغیر جو گھر بنتے ہیں وہ ناپائیدار گھر ہوتے ہیں, وہ گڑیا گڈے کے گھر سے بھی کچے گھر ہوتے ہیں. ذرا سی کوئی مزاج کے خلاف بات ہوتی ہے, لڑکا لڑکی الگ ہو جاتے ہیں اور بچہ بچارہ حالات کے رحم و کرم پہ ہوتا ہے. تو اسلام نے نکاح کے ذریعے سے کسی سوسائٹی کی بنیاد ڈلوائی. ایک گھر جو ایک میاں اور ایک بیوی کے نکاح کے نتیجے میں وجود میں آتا ہے وہ ہمارے پورے معاشرے کا بنیادی اور اہم ترین یونٹ ہے. اسلام اس کی حفاظت کرتا ہے. آپ کو یاد ہوگا شریعت کے پانچ مقاصد میں سے ایک مقصد کیا تھا؟ انسان کی عزت کی حفاظت, اس کے جنسی جذبات کی حفاظت, اس کی عقل کی حفاظت. آپ دیکھیں تو نکاح ان سب چیزوں کو پورا کرنے میں مددگار ثابت ہوتا ہے. یہ یونٹ بنیادی اکائی ہمارے معاشرے کی محفوظ ہو جائے, اس کے لیے اسلام سارے ذرائع اور وسائل اختیار کرتا ہے. حج یہ کہ طلاق کو نہایت ناپسندیدہ عمل قرار دیتا ہے, یعنی جائز اعمال میں سب سے زیادہ ناپسندیدہ عمل, یعنی ابغض الحلال. ابغض جس پہ سب سے زیادہ بغض ہو, یعنی انتہائی ناپسندیدہ عمل حلال چیزوں میں طلاق ہے. یہ حدیث سند کے اعتبار سے سٹرانگ نہیں ہے لیکن بہرحال روایت موجود ہے. ایسے نہیں کہ ذرا سی بات ہوئی تو طلاق 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 کہہ گزرے. بعد میں کہتے ہیں کہ میں تو غصے میں تھا, میں نے تینوں طلاقیں دے دیں. طلاق دینے کی بھی تمیز نہیں ہے. اگر طلاق دینا ہی ہے تو اس طریقے سلیقے سے دو جو بتایا گیا. کیا بتایا گیا اور کہاں ہے؟ سورۃ بقرہ میں دوسرے پارے کے آخری روپ میں ہے کہ طلاق دینے کا بھی اللہ تعالیٰ نے خوبصورت طریقہ دیا ہے. الطلاق مرتان, طلاق دو بار ہے, اس کے بعد طریقے سے رکھو یا طریقے سے چھوڑ دو. ایسے حالات میں جبکہ بیوی حاملہ ہو, ایام میں ہو, طلاق سے ویسے ہی منع فرمایا. ان حالات میں تو نہیں دینی چاہیے. بہت مجبوری ہو گئی تو طلاق سے پہلے ایک بزرگ خاوند کی طرف سے اور ایک بزرگ بیوی کی طرف سے دونوں مل بیٹھے اور دونوں کوئی راستہ نکالیں, ان دونوں کی غلطیاں سدھارنے کی کوشش کریں, معاملے کو درست کریں. اگر خدا نہ خواستہ وہ دونوں بزرگ جن کو حکم کہا گیا, یہ حکم قرآن میں کدھر ہے؟ سورۃ نساء میں ہے. اگر یہ دونوں حکم مل کر متفقہ طور پہ, یعنی جس پہ دونوں کا اتفاق ہو جائے باہمی رائے کے ساتھ, جس پہ دونوں کا اتفاق ہوتا ہے, اس نتیجے پر پہنچتے ہیں کہ ان کا نکاح نہیں ہو سکتا تو پھر ایک طلاق دے دو. یعنی جب بات خود سے نہ نبٹ سکے تو پھر باہر والوں کو شامل کرو, اور وہ بھی سمجھدار لوگ ہوں, ایسے ادھر کی باتیں ادھر کرنے والے لوگ نہ ہوں. پھر اس کے بعد لگے کہ یہ گھر نہیں بنے گا تو ایک طلاق دو. عدت گزر جائے گی تو طلاق خود بخود مؤثر ہو جائے گی, افیکٹو ہوگی. ختم ہوئی بات. یا بات اس طلاق کو کیا کہتے ہیں؟ آپ کو تو اب زبان ہی یاد ہو جانا چاہیے. ایک دفعہ مرد طلاق بول کر خاموش ہو جائے اور 3 ماہ گزر جائیں تو کیا ہوگا؟ طلاق ہو جائے گی, लेकिन इसको तलाक हसना कहते हैं। बाद में दोबारा ज़िंदगी के किसी मोड़ पे फील होता है कि नहीं, गलत फैसला हुआ था और हम साथ रह सकते थे, बग़ैर किसी दूसरे मर्द के बीच में आए इन दोनों का आपस में निकाह हो सकता है। एक दफ़ा बोल के चुप कर जाए या अगले महीने यानी दूसरी बार भी बोल के इवन चुप कर जाए तो भी ये सूरत है। और आज ये हमारी उम्मत को नहीं पता, हमारे पाकिस्तानी इंडियन कल्चर को तो बिल्कुल ही नहीं पता। और कितने घर हैं जो आज भी जुड़ सकते हैं लेकिन सिर्फ हमारे इस लाइलमी की वजह से वो घर नहीं जुड़ते। हाँ, तुम्हें दोबारा ज़िंदगी में इस जगह निकाह करने का इरादा हो तो दोबारा वहाँ निकाह करना चाहो तो कर सको। तो घर की इकाई को बहुत मजबूत बनाया गया, ये तो आप भी मानते ना कि इस्लाम का ख़ानदानी सिस्टम बहुत स्ट्रांग है। एकदम किसी की लड़की को आप ऐसे ला भी नहीं सकते और एकदम किसी औरत को आप छोड़ भी नहीं सकते। फिर दूसरी चीज़, मर्द को कवाम बनाया गया, इसको पूरे घर का निगरान यानी गार्डियन बनाया गया, इसको नान नफके का जिम्मेदार बनाया गया, इसको अपनी बीवी की जान, इज्जत, माल, हर चीज़ की हिफाजत का जिम्मेदार ठहराया गया और बीवी खातून को पर्दे का पाबंद बनाया गया। खवातीन के लिए अलग, मर्दों के लिए अलग दायरेकार बनाए ताकि इनमें आजादाना मेल मिलाप यानी फ्री मिक्सिंग ना हो। ये भी बात इस्लाम के सोशल सेटअप को स्ट्रांग करती है कि मर्द घर को चलाएं। इस पे पीछे इतनी बातें और जगह हो चुकी हैं कि अब मेरा दिल ही नहीं करता बात करूं। और ये मौजू अगर आप सुनना चाहें तो इस पे आपके पास निकाह ए टू जी सीरीज मौजूद है, डिटेल से सुनिए मर्द की क्या जिम्मेदारियां हैं, औरत की क्या है, आज घर क्यों टूटते हैं। अभी तलाक के मसाइल पाकिस्तान में पूरी बुक पढ़ा के आई हूँ, फिर एक पूरी सीरीज की थी घर क्यों टूटते हैं, उसके अंदर डिफरेंट थिंग्स थी। तो सारी चीज़ों को पढ़ें तो आपको ये यकीन आ जाएगा कि इस्लाम घर को बहुत अहम समझता है, घर की बहुत अहमियत है। यहाँ से एक इस्लामी माशरा वजूद में आता है ताकि सब लोग बाहया हों, कोई भी आजमाइश में मुब्तला ना हो। घर की इकाई का इफ्तिताह करते हुए जिस आयत की खुतबा निकाह में तिलावत की जाती है वो इतनी ज़ोरदार है कि इंसान की रूह वजद में आ जाती है। कौन सी आयत है ये? सूरत निसा की पहली आयत। क्या आता है उसमें? वत्तकुल्लाहल्लज़ी तसाअलून बिही वल अरहाम इन्नल्लाह कान अलैकुम रकीबा। इस अल्लाह के नाम की लाज रखना, इसका तकवा इख्तियार करना जिसका नाम लेकर तुम एक दूसरे से रिश्ते नाते मांगते हो और रिश्ते जोड़ते हो। रिश्ते मांगते हुए अल्लाह के नाम पर निकाह करते हो, रिश्ते जोड़ते हो, बंधन बांधते हो अल्लाह के नाम पर, और फिर इसके बाद जफाकारी, जुल्म और ज्यादती करते हो। क्या तुम्हें अल्लाह के नाम की हया नहीं? याद रखना कि अल्लाह तुम्हारा रकीब और निगरान है, तुम्हारी नीयतों को और तुम्हारे आमाल को देख रहा है। मियाँ बीवी के रिश्ते को कितनी खूबसूरती से बयान किया। दुनिया के अदब यानी लिटरेचर को आप पढ़ लीजिए, इस एक जुमले का जवाब आपको नहीं मिलेगा। क्या? हुन न लिबासुल लकुम अंतुम लिबासुल लहुन। तुम्हारी बीवियां तुम्हारा लिबास है और तुम इनका लिबास हो, यानी यू आर देयर गारमेंट और दे आर योर गारमेंट्स, यानी एक दूसरे का लिबास है। लिबास क्या होता है? लिबास इंसान का इंतखाब होता है, ऐसी है ना। इसी तरह एक मर्द एक औरत को चूज करता है, औरत मर्द को चूज करती है। लिबास इंसान की इंतहाई कुर्बत की अलामत होती है, इसी तरह शौहर बीवी के रिश्ते में कुर्बत होती है। लिबास और इंसानी जिस्म के दरमियान कोई और चीज़ ही नहीं होती। लिबास मोहब्बत की अलामत है, लिबास जिस्म की हिफाजत की अलामत है। गर्मी, सर्दी, बारिश, गर्दो गुबार, बीमारी, जरासीम और हर किस्म की आलाइश से ये लिबास हिफाजत करता है। और ज़र्रा बख्तर लिबास हो, ज़र्रा बख्तर क्या होता है? जो दुश्मन के मुकाबले में ज़र्रा पहनी जाती है लोहे का लिबास, तो दुश्मन के वार से बचाता है। लिबास जिस्म को ढांपता है, ये ऐब ढांपने और पर्दादारी की अलामत है। मियाँ बीवी के लिए पर्दादार, बीवी मियाँ के ऐबों पर पर्दा डालने वाली। लिबास इंसान की पहचान है। दूर से आदमी को देखें आप इसे इसके चेहरे से नहीं बल्कि इसके मखसूस लिबास से पहचान लेते हैं कि फलां आदमी है। तो मियाँ बीवी की पहचान है, बीवी मियाँ की पहचान है। मियाँ बीवी एक दूसरे की इज्जत, एक दूसरे की पहचान, एक दूसरे की संभाल, एक दूसरे से इंतहाई करीब। मुआशरत की बुनियाद जो है वो निकाह है और घर इसकी मुकद्दस इकाई है। एकाश हमने मगरबी सोसाइटी के ज़ेरे असर इस घर के तकद्दस को पामाल यानी ख़राब ना किया होता कि ज़रा ज़रा सी बात पर लोगों ने तलाक देना शुरू कर दिया। जब तीन मरतबा तलाक हो गई तो अब कोई रास्ता नहीं, शराफत से अलग हो जाओ। मस्नूई निकाह जिसे हलाला कहते हैं हराम है, जायज़ नहीं। वो निकाह जिसमें तलाक पहले से हो गई वो निकाह हुआ ही नहीं। यानी कोई लड़का किसी लड़की से कहे कि मैं तुमसे निकाह करूँगा जब, उसके बाद के लिए मैं तुम्हें अभी से तलाक देता हूँ, तो नहीं होगी, ये बेकार बात है। घर की इस मुकद्दस इकाई को जहन में रखिए और फिर देखें कि कैसे एक मुआशरा वजूद में आता है। अब मियाँ बीवी का निकाह हुआ, अब खावन के हकूक, बीवी के हकूक, बच्चों के हकूक और इन सब से पहले वालदैन के हकूक का तसव्वुर आता है। اپنی ذات سے پہلے اپنے والدین کے حقوق آتے ہیں۔ مجھے کوئی حق نہیں پہنچتا کہ میں کھانا کھاؤں اور میں کسی چھت کے نیچے آؤں جب تک مجھے تسلی نہ ہو کہ میرے والدین ایک معزز چھت کے نیچے ہیں اور وہ کھانا کھا رہے ہیں اور لباس پہن رہے ہیں۔ ان کا حق پہلے، اس کے بعد میری ذات کا، اس کے بعد پھر بیوی بچوں کے اور اولاد کے حقوق آتے ہیں۔ اب آپ دیکھیں کہ یہاں شوہر اور بیوی کی تھوڑی سی بات ہوئی ہے۔ دیکھا جائے نا تو کسی سوسائٹی کی اصل دیکھنی ہو نا آپ نے، کہ کوئی معاشرہ فلرش کر رہا ہے کہ نہیں، ترقی یافتہ معاشرہ ہے، ترقی پذیر ہے، تو آپ وہاں کا گھر دیکھ لیں، اس ملک کے گھروں کے حالات کیا، ہوم سویٹ ہومز ہیں یا گھر وبالے جان بنے ہوئے ہیں۔ اگر کسی سوسائٹی کے گھروں میں سکون نہیں ہے نا، تو اس ملک میں سکون نہیں ہوگا۔ اگر گھروں سے بہترین پروڈکشن اولاد کی صورت میں نہیں پیدا ہو رہی، تو وہ ملک کبھی ترقی نہیں کرے گا۔ اور آج وہ ویسٹ جس کے گلیمر میں لوگ مبتلا ہے، جس کا سحر دلوں پہ بھی اور آنکھوں پہ بھی ہے، آپ دیکھیں گے کہ ان ملکوں کو تیر تلواروں سے نہیں کوئی ختم کر پائے گا، لیکن وہ خود اپنے کمزور گھر اور اپنے سوشل سیٹ اپ کے کمزوری کی وجہ سے خود خراب ہو رہے ہیں۔ آج جن ملکوں میں آپ رہتے ہیں، آپ کی گورنمنٹ کا کثیر پیسہ صرف ٹوٹے ہوئے گھروں والوں کی مدد میں گزر جاتا ہے۔ پیچھے بھی ہم نے بات کی تھی، ایک طلاق ہوتی ہے، پہلے تو ماں باپ کو دکھ ہوتا تھا، اب تو گورنمنٹ کو دکھ ہوتا ہوگا کہ یہ کیا مصیبت آ گئی، اس لڑکی کو بھی گھر دو، اس کے بچے کی بھی دیکھ بھال کرو، اس مرد کو بھی جاب دو، پھر اس کے ساتھ یہ کرو وہ کرو۔ تو ایک ایک گھر کو اس وقت گورنمنٹ سپورٹ کر رہی ہے، تو کیا خیال ہے کہ گورنمنٹ کے اوپر اس کا بوجھ نہیں آتا؟ ایک وقت آئے گا یہ سب ہوگا، اور یہ جو گورنمنٹ سپورٹ کرتی ہے چند لوگوں کے گھروں کو، اس کی سزا میں پورا ملک ٹیکس دیتا ہے۔ یہ ٹیکس کہاں جاتے ہیں؟ وہ انہی چیزوں میں جاتے ہیں نا۔ تو آپ سوچ کے دیکھیے کہ جب کسی سوسائٹی میں اتنے بروکن ہومز ہوں اور اتنے اولڈ ہومز ہوں اور اتنے ڈے کیئرز ہوں، تو پھر حکومت ٹیکسوں کے بوجھ میں تو دبے گی۔ مسلم ملک ہوگا، سیدھی سی بات ہے، آپ کا دل ٹوٹ جائے گا جو بات اب میں کہنے لگی ہوں۔ جس دن مسلم معاشرہ بنے گا، ایک ڈے کیئر بھی نہیں ہوگا، واللہ ہی۔ مسلم سوسائٹیز میں ڈے کیئر، بارنے ہاگن اور نرسریز کی ضرورت نہیں ہوتی۔ بچے بیسک تعلیم ماں سے حاصل کرتے ہیں، مائیں باشعور ہوتی ہیں، گھر کا ماحول اچھا ہوتا ہے۔ آپ کہتے ہیں چار چھ بچوں کے ساتھ بچہ اچھا نپتا ہے، اسلام ہوگا تو ایک گھر میں ویسے ہی چار چھ بچے ہوتے ہیں۔ آج سے 50 سال پیچھے جا کے دیکھیے، ایک بچہ پیدا ہوتا تبھی 2 سال کا ہوا دودھ چھوٹا، دوسرا بچے کی امید ہو گئی، 3 سال کا ہونے سے پہلے ایک اور بچہ آ جاتا تھا، خود بہت بھائی بھائی بہن سے اور بچے آپس میں کھیلتے رہتے تھے۔ ہر گھر ایک چھوٹا سا برنے ہاگے تھا، 5-6 بچے تو عام طور پہ موقع ہوتے تھے، اور ہر ایج کے بچے ساتھ تھے۔ مائیں کام کرتی رہتی تھی، بچے آپس میں کھیلتے تھے، روٹی ایک نہیں بنائی دو بنائی، سب بہن بھائی کھا رہے ہیں۔ جو ہی ایک بڑی بچی ذرا سی 4-6 سال کی ہوئی، نئے پیدا ہونے والے بچے کو وہ ماں کی ہیلپ کرنے لگ جاتی تھی۔ یہ فطری نظام تھا، آج اس کو توڑا۔ پہلے تم نے بچوں پہ ظلم کیا، واللہ ہی یہ بچوں پہ ظلم ہے کہ اگر آپ ایک کے بعد دوسرا بچہ خود نہیں پیدا کرتے، اللہ نہ دے اس کی مرضی ایک بھی نہ دے، لیکن آپ اپنی مرضی سے اپنے بچوں کو یہ جو کرتے ہیں، مجھے ایک ہی چاہیے، مجھے دو نہیں چاہیے، بیٹا نہیں چاہیے بیٹی نہیں، یا آپ اپنے موجودہ بچوں کے ساتھ ظلم کرتے ہیں۔ ہر بچے کا حق ہے کہ اس کا بھائی اور بہن ہو، ہر بچہ۔ آپ اپنے لیے کیا چاہتے ہیں؟ کہ آپ کے بھائی نہ ہوتے، آپ کی بہنیں نہ ہوتی؟ تو لہٰذا یہ فطرت کا اصول توڑا، کم بچے، 2 بچے خوشحال کرانا۔ کتنے سالوں سے ہمارے اپنے ملکوں میں یہ جملہ بولا جاتا ہے، یہ انتہائی غیر اسلامی جملہ، 2 بچے یا کم بچے خوشحال کرانا کبھی نہیں ہو سکتا۔ وہ مال تھی اس کو اللہ تعالیٰ بخشے کہ جس نے غلط سے تھیری دے کر لوگوں کو اس پہ ڈال دیا، خود بعد میں اپنی بات سے پیچھے آ گیا لیکن لوگوں کے دماغوں میں ڈال دیا۔ 2 بچوں والا گھر کبھی خوش گھر نہیں ہوتا۔ جہاں 2 بیٹے ہوں گے تو بہن کوئی نہیں ہے تو بھی خوش نہیں ہے، 2 بیٹیاں ہوں گی تو بھی خواہش ہوگی بھائی ہوتا، ایک بیٹا اور ایک بیٹی تیسری آپشن یہی رہ گئی نا، تو دونوں ہی اکیلے، وہ کہتا ہے میرا بھائی کوئی نہیں، وہ کہتی ہے میری بہن کوئی نہیں، سب ادھورے۔ کم سے کم جو ریشو ہے وہ 2 بہنیں 2 بھائی۔ اب اللہ جس کو جتنے مرضی دے دے، لیکن کیا آپ نہیں چاہتے آپ کی بہن ہو؟ آپ نہیں چاہتی آپ کا بھائی ہو؟ ہر ایک کا دل چاہتا ہے۔ تو یہ جو بچوں کو اپنے ہاتھ میں لے لیتے ہیں نا، یہ بھی گڑبڑ ہے۔ تو ہر گھر بھرنے آگے ہوگا، ہر گھر میں 4-6 بچے بیٹھے ہیں، پل پلا رہے ہیں، فطری طور پہ نظام ہے۔ پھر جوائنٹ فیملی سسٹم ہوتا تھا، گھر کی ٹیچرز بھی مل جاتی تھی، ایک پھپھو ٹیچر ہے، ایک دادی ٹیچر ہے، ایک چچی ٹیچر ہے، فطرت میں بچے پل جاتے تھے۔ آپ اپنی نانیوں دادیوں سے ذرا سنیں ان کے قصے، وہ کیسے آپ کو لچک لچک کے سنائیں گی ہمیں کتنا مزہ آتا تھا۔ شام کو ساری عورتیں گھر کے باہر لان میں بیٹھ کے غیبتیں کر لیتی تھیں، ان کو باہر جانے کی ضرورت ہی نہیں پڑتی تھی۔ یعنی پہلے لوگ فطرت کے قریب تھے۔ ٹھیک ہے مسائل ہوں گے، مسائل تو آج بھی کم نہیں ہیں۔ آج آپ نے یونی فیملیز بنائیں، आपने बर्गर फैमिलीज बनाई, आपने आइसोलेटेड फैमिलीज बनाई। नाम तो बड़े प्यारे हैं ये, बड़े मीठे मीठे नाम हैं, लेकिन अंदर उदासी हैं। बच्चे माँ बाप से नहीं कॉप कर पाते, माँ बाप बच्चों से नहीं करते, फिर माँ बाप की अपनी सोशलाइजिंग बाहर इतनी बड़ी कि बच्चों को मेड के पास रखा। कोई मेड नहीं होगी जब मुस्लिम सोसाइटी होगी, कोई एक ओल्ड होम भी नहीं होगा, वल्लाह ही एक ओल्ड होम भी नहीं होगा। एक वीडियो थी मेरे पास, किसी की बनी हुई थी कि उन्होंने एक बच्चों से एक स्लॉट करवाया हुआ था कि एक कोई डे ओल्ड होम है तो उसमें पहले से एक बूढ़ा मौजूद है, तो एक बुढ़िया आई है तो हाथ में बस्ता पकड़ा हुआ है, रखते उसको कहती है ज़्यादा फिक्र नहीं करो, मैं तो सिर्फ एक वीक के लिए आई हूँ, मेरे बच्चे का घर में कुछ काम हो रहा है तो मुझे इधर डाल गया। तो वो बूढ़ा जो पहले से वहाँ पड़ा जल रहा था गल रहा था, उसने कहा हंस रहा, उन्होंने कहा अम्मा भी अब तुम्हें लेने कोई नहीं आएगा। ये उठते बैठते अपने बेटे के गुनगाती रहती हैं, नहीं नहीं मेरा बेटा आएगा। जब उसको फ़ोन करती हैं तो अम्मा को टाल देते हैं, अम्मा मैं मीटिंग में, अम्मा मैं इधर, अम्मा। वो बुढ़ा देख रहा होता है, उसने पहले भी ये वक्त देखा होता है। खैर होते होते एक हफ्ता क्या 3 हफ्ते गुजर गए, ये बेचारी अम्मा फ़ोन करती है, बच्चे हैं जो ये स्लॉट कर रहे हैं, तो वो अम्मा जो है वो ये करती है बेटा नहीं आता। और आखिर क्या होता है कि अम्मा बीमार होती है, उसको फ़ोन करवाते हैं, वो बेटा नहीं आता, और एक दिन होता है कि अम्मा मर जाती है। तो जब वो अम्मा मरती है तो उस वक्त फिर वो बुढ़ा जो देख रहा है ये सारा मंजर, वो कहता है उसके नीचे इतना बड़ा बस्ता पड़ा हुआ है बक्सा, वो कहता है मुझे पता है मुझे लेने किसी नहीं आना, मेरे सामने कितने आए और मर गए चले गए। तो वो फिर रोता है कि हमें क्यों ओल्ड होम में मरने के लिए छोड़ जाते हो। खैर किस्सा मुख्तसर, वो अम्मा गई, उसका बिस्तर खाली हुआ, एक और बाबा अंदर आ रहा है। अब वो बाबा अंदर आ रहा है तो उसके हाथ में भी छोटा सा ब्रीफ केस है, वो कहता है फिक्र नहीं करो मैं तो बस एक हफ्ते के लिए आया हूँ। वो ये बातें करता है ना, तो वो दूसरा जो बूढ़ा है ना उसको वो अम्मा की बातें याद आ रही होती हैं, हंसता है दिल में कि वो भी यही कहती कहती दुनिया से चलेगी, तुमने भी चले जाना है। इस्लाम में ऐसा नहीं है, इस्लाम में हर होम ओल्ड होम है। जिस घर में बुजुर्ग हैं, जिस घर में बूढ़े हैं, जिसमें माँ बाप है, वो ओल्ड होम है। इस्लाम तो बूढ़ों की खिदमत को और उनकी इज्जत को और उनकी देखभाल को इबादत कहता है। तो जिन सोसाइटीज़ में मदर पिदर आज़ाद सोसाइटीज़ और जानवरों को फॉलो करती हैं, आप देखिए डार्विनिज्म की थ्योरी ने धज्जियां उड़ा दी माशरती ज़िंदगी की। वो कहते हैं एक दफ़ा मान जाओ तुम बंदरों की औलाद हो, और चूंकि जानवर हैं, जानवर अपने बच्चों की तो किसी हद तक देखभाल करते हैं पर अपने माँ बाप को तो कोई बिल्ली ले लेके नहीं फिरती, तुम भी छोड़ दो। इसलिए आज वेस्ट में एक खास उम्र तक, चाहे वो 18 साल की है या 10 साल की है, बच्चों को देखते हैं, माँ बाप का कोई तसव्वुर ही नहीं है। वजह क्या है कि उनको इसका ना सवाब का फिक्र है ना डर का है। तो इस्लाम वालदैन के क्या हकूक देता है, इसको थोड़ा सा पढ़ते हैं, चंद अहादीस हैं। قال رسول الله صلى الله عليه وسلم انت ومالك لأبيك, आपने फरमाया तू खुद भी और जो कुछ भी तेरे पास है तेरे बाप की मलकियत है। देखिए जरा इतना बड़ा क्राइटेरियन है कि बच्चे का माल, बेटे का माल जो भी है वो उसके बाप का माल है। आज है ऐसा? वो कहेंगे अब्बा जी को सारा दे दिया तो हम किधर जाएंगे। हद तो यह है कि अगर वालिद या वालदा अपनी औलाद में से किसी को कत्ल कर दे तो शरीयत ये मानने को तैयार ही नहीं कि यह कत्ल अमद है, यानी जान के किया गया, बल्कि शरीयत इसको कत्ल खता तसव्वुर करेगी, ख्वाह वो जान के कत्ल कर दे इस पर कसास नहीं होगा। अब इस जुमले को आप छोड़ दें, फिकी इशू है इसलिए इस पर हमें ज़रूरत नहीं इस वक्त बात करने की। इससे बढ़कर और क्या होगा कि नबी सल्लम की खिदमत में एक शख्स आया, इसने कहा कि अल्लाह के रसूल मेरे हुस्न सलूक का सबसे ज़्यादा मुस्तहक कौन है। आपने फरमाया तेरी माँ, फिर पूछा और कौन है, फरमाया तेरी माँ, फिर पूछा तो फरमाया तेरी माँ, चौथी मरतबा फरमाया तेरा बाप, यानी माँ का नाम 3 बार लिया, बाप का फिर चौथी बार पर लिया, और फरमाया इस शख्स की नाक खाक आलूद हो। ये क्या है, ये मोहब्बत का अंदाज है, यानी किसी को प्यार से बद्दुआ देना जैसे होता है, यानी जलील हो। ये बात आपने 3 बार फरमाई। लोगों ने पूछा या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम कौन, आपने फरमाया वो शख्स जिसने अपने वालदैन को बुढ़ापे की हालत में पाया, इन दोनों में से एक को या दोनों को, और फिर इनकी खिदमत करके जन्नत में दाखिल नहीं हुआ, ऐसा शख्स जलील होगा। हद ये है कि रजाई माँ यानी फॉस्टर मदर जिसने दूध पिलाया इसका भी हक है। अल्लाह के नबी सल्लम अपनी रिजाई माँ की इज्जत और इख्तराम में खड़े हो जाते थे, आप इनके लिए अपनी चादर बिछा देते थे, और अगर वालिद वालदा मुसलमान नहीं, मुशरिक हैं या काफिर हैं, तो इनके कुफर और शिर्क अपनी जगह, एतात नहीं करनी, शिर्क को नहीं मानना, कुफर को नहीं मानना, लेकिन कुरान कहता है दुनियावी मामलात में इनके साथ मारूफ तरीके से चले। जैसा कि आम वालदैन की खिदमत की जाती है वैसे इनकी खिदमत भी की जाएगी। वालदैन फासिक, फाजिर, मुशरिक या काफिर हैं, इनकी खिदमत में कमी नहीं ला सकते, وہ ویسے ہی کی جائے گی اور اس میں صلہ رحمی کو بہت اہمیت دی گئی۔ صلہ رحمی یہ ہے کہ رشتہ داروں کو آپس میں جوڑنے کی کوشش کی جائے، اور صلہ رحمی کی تعریف آپ نے یوں فرمائی کہ صلہ رحمی کرنے والا وہ نہیں کہ کوئی اس سے اچھا سلوک کرے تو یہ بھی اچھا سلوک کرے، فرمائے صلہ رحمی یہ ہے کہ وہ ٹوٹ ٹوٹ جاتا ہے، وہ بدسلوکی کرتا ہے، وہ توڑنے کی کوشش کرتا ہے اور آپ جواب میں مسلسل جوڑنے کی کوشش کرتے جاتے ہیں، اس کی بدسلوکی کے جواب میں آپ مسلسل نیک سلوک کرتے جاتے ہیں۔ میاں بیوی کے حقوق میں ایک بہت خوبصورت بات کہی کہ کوئی مومن شوہر اپنی مومن بیوی سے نفرت نہ کرے، اگر اس کی ایک عادت پسند نہیں آئی تو دوسری عادتیں پسند آ جائیں گی، پھر ہر شخص میں کوئی نہ کوئی کمزوری تو ہوتی ہے۔ اب بیوی کی ایک عادت یا اس کی کوئی بات اچھی نہیں لگی تو اچھی باتیں اور بے شمار ہیں، ان کی طرف دھیان دو، اور یہی بات بیوی سے بھی کہی گی کہ خاوند کی کوئی غلط بات تمہیں پسند نہیں تو اس میں کچھ خوبیاں بھی تو ہوں گی، ان کی طرف دھیان کرو۔ فرمایا کہ اپنے گھر والوں پر آپ بھی جو خرچ کریں وہ اللہ کی راہ میں صدقہ ہوگا۔ اب آپ دیکھیے کہ اس پیراگراف میں ماں باپ کے اس رشتے پہ بات ہوئی اور پھر اینڈ پہ دوبارہ شوہر بیوی کی بات ہوئی۔ کوئی رشتہ بھی قربانی کے بغیر نہیں نبھتا، قربانیاں، صبر، برداشت اور اللہ سے اجر کی امید ایک ایسی بڑی امید ہے جو انسان کو دوسروں کے ساتھ اچھا بننے کے اوپر مجبور کرتی ہے۔ کوئی اچھا کرے نہ کرے، مجھے اس کے ساتھ اچھا کرنا ہے، جواب میں خیر ملے نہ ملے، مجھے خیر دینی ہے۔ آپ دیکھیں گے اس سے ہی سلسلہ بنے گا۔ عموماً لوگ بچوں کے ساتھ صبر کر لیتے ہیں، کتنا صبر کرتی ہیں مائیں بچوں کے ساتھ، آپ میں سے تقریباً ہر ایک کو اس کا اندازہ ہوگا۔ کیا اتنا صبر ہم اپنے ماں باپ کے ساتھ بھی کرتے ہیں؟ جتنا بچے اریٹیٹ کرتے ہیں، ضدیں کرتے ہیں، فرمائشیں کرتے ہیں، کیا ماں باپ بھی اتنی کرتے ہیں؟ ماں باپ تو ذرا سی ایک بار دو بار کہہ دیں ہم آگے سے چیخ کے پڑتے ہیں۔ کوئی مجھے ابھی ملا کچھ دن پہلے، اسٹوڈنٹ تھی، پتہ نہیں کہاں بات ہوئی، تو میں نے کہا سنائیں، کہتی ہمیں ایک بات آپ کی یاد ہے اور اس پہ عمل ہم کر رہے ہیں کہ اپنے ماں باپ کی تربیت نہیں کرنی، بس ان کے ساتھ صبر کرنا ہے۔ آپ میں اپنے ماں باپ کو نہیں بدل سکتے، ریئلی وہ بوڑھی ہڈیاں ہیں، ان کی ہڈیوں میں وہ آتے جا چکے ہیں، وہ نہیں بدلیں گے، آپ کو ان کے آگے جھکنا پڑے گا، صبر سے، برداشت سے جھکنا پڑے گا۔ محبت کی باتیں، لاڈ کی باتیں، اس پہ کتنی سیریز ہیں، آج باہر بھی رکھی ہوئی ہیں، والدین میری جنت، ماں کی دعا جنت کی ہوا، کچھ اس طرح کی سی ڈی ہے۔ تو اپنے ماں باپ کو ہم ٹھیک نہیں کر سکتے، مان لیجئے، اب زیادہ زیادہ ان کے لیے وہ آتے ہیں، وہ باتیں اس پہ بات کیا کریں جس سے وہ بزی رہیں، ان کا اپنا بڑھاپا اچھا گزرے، دوسروں کی بات کم سے کم کریں، لیکن اب آپ ان کو چینج نہیں کریں گے کیونکہ وہ بوڑھے ہو چکے ہیں۔ وہ ایک بچہ تھا تو باپ نے ایک بات پوچھی تو بچہ اس کو جواب دے دیتا ہے، بوڑھا باپ ہے دور بیٹھا چڑیا، کہہ رہا بیٹا درخت پہ کیا، اس نے کہا چڑیا، پھر تھوڑی دیر بعد بوڑھا پھر وہی کہتا ہے یہ کیا ہے، اس نے کہا ابا چڑیا، تیسری دفعہ باپ نے پوچھا تو ذرا جوان بیٹے کو غصہ آ گیا، کہیں گا ابا تمہیں کتنی دفعہ کہا یہ چڑیا ہے۔ جب اس کی آواز سخت ہوئی نا تو وہ بوڑھا اپنی جگہ سے گیا تو اندر ایک پرانا سبق سا پڑا تھا، اس کے اندر سے ایک پرانی سی کاپی اٹھا کے لے آیا، کہنے کا ادھر آؤ یہ پڑھو یہ کیا۔ اس نے کھولا تو اس کے اندر پہلا صفحہ کھولا تو اس میں لکھا تھا ابا یہ کیا ہے، تو وہ باپ تو جب بیٹے کو کہہ رہے تھے تو پوچھ رہا تھا بیٹا یہ کیا، اس میں لکھا تھا کہ بیٹا باپ سے کہہ رہا ابا یہ کیا، تو بیٹا کہتا ہے بیٹا یہ چڑیا ہے، پھر صفحہ پلٹا ہر صفحے پہ یہی لکھا ہوا ہے، یہ ابا یہ کیا چیز ہے، کہنے لگا جب تو چھوٹا تھا نا تو میں ایک دن تجھے باہر باغ میں لے کر آیا تو درخت پہ چڑیا بیٹھی تھی تو تو نے اس کو دیکھ کر مجھے بڑی پیار سے کہا ابا یہ کیا ہے، تو میں نے کہا بیٹا یہ چڑیا ہے، تو نے پھر مجھ سے پوچھا توتلی زبان میں، تو مجھے تیرا پوچھنا اتنا پیارا لگا، جتنی دفعہ تو پوچھ رہا تھا میں اس کاپی میں لکھ رہا تھا یہ وہ کاپی ہے، آج میں نے ایک سے دو بار پوچھا تو تجھے غصہ آ گیا۔ آپ سوچیے ذرا، یعنی یہ ایتھکس اسلام کے سوا کوئی نہیں سکھاتا، بی ٹالرنٹ وتھ یور پیرنٹس، یہی صبر ہے۔ آپ کی یہ جنت ہے، جنت کمانی آسان نہیں ہے، روزہ رکھتے ہیں تو آسان ہے، تو اگر ماں باپ کی بات پہ صبر کر لیں گے تو کیا ہوگا، اور آپ کے بچے بھی آپ کے ساتھ صبر کریں گے اگر آپ نے ان کی اچھی تربیت کی ہوگی۔ تو یہ تھوڑا سا اولاد کی تربیت پہ بات کرتے ہیں، اولاد کے کیا حقوق ہیں۔ فرمایا کہ باپ اپنی اولاد کے لیے جو کچھ دیتا ہے اس میں سب سے بہتر عطیہ اس کی تعلیم و تربیت ہے۔ ہم اپنی اولاد کو برباد کر دیتے ہیں، ہم چاہتے ہیں کہ وہ صرف ڈاکٹر، انجینئر بن جائے یا ایک بیوروکریٹ بن جائے، اس کو اچھا انسان بنانے کی کوشش نہیں کرتے، اس کو قرآن و سنت کی تعلیم نہیں دیتے۔ اس کا نتیجہ یہ ہوتا ہے کہ جب وہ بڑا آدمی بن جاتا ہے تو پھر آپ کو قریب نہیں پھٹکنے دیتا، یہ بھی سچ ہے، औलादें फिर इतनी बड़ी हो जाती हैं उनको पुराने माँ बाप से शर्म आती है, उनके उठने बैठने उनके हाल उलिए से बच्चे शर्मिंदगी महसूस करते हैं। ये जवाब होता है इस बात का कि आपने इसकी गलत तरबियत की, कि आपने इसको अपने हकूक नहीं बताए, आपने इसको अल्लाह रसूल के हकूक नहीं बताए और फरमाया कि हाँ ये औलाद सदका जारिया भी बन सकती है अगर तुम इनकी अच्छी तरबियत करो, इन्हें दीन सिखाओ तो तुम्हारे मरने के बाद तुम्हारे अमाल का दफ्तर खुला रह सकता है। आपने इरशाद फरमाया जब इंसान मर जाता है तो इसका अमल ख़त्म हो जाता है, मगर तीन किस्म के अमाल ऐसे हैं कि इनका सवाब मिलता रहता है। एक वो के सदका जारिया कर जाए, दूसरा वो कैसा इल्म छोड़ जाए, किताबें कैसेट्स शागिर्द हैं जिनसे लोग फ़ायदा उठाएं, और तीसरा नेक बेटा जो उसके लिए दुआ करे। तो बेटा है तो इसमें बेटी भी है, यानी नेक औलाद जो दुआ करती है। इसकी दीनी तरबियत की, दुआ सिखाई, कुरान सिखाया, वो जब जब तिलावत करेगा, वो जब भी नमाज पढ़ेगा, जब भी दीन की तबलीग करेगा, इसका खुद फ़ायदा इसके वालिद को पहुंचता रहेगा। इसी तरह फरमाया कि इंसान के सदके का सबसे बड़ा मुस्तहक उसकी वो बेटी है जो बेवा होने के बाद घर आ गई या तलाक लेने के बाद घर आ गई। देखिए इस्लाम ज़रा सा सदमा पड़ता है ना उस पर भी अजर देता है, यानी बाहर दुनिया ने बेटी को रिजेक्ट कर दिया या वक्त से पहले जवानी में बेवा हो गई, वापस माँ बाप के घर आ गई, कहा ये बेटी तुम्हारी जन्नत है। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मैं तुम्हें बेहतरीन सदका ना बता दूँ, वो तेरी बेटी है जो तेरे पास लौटा दी गई है और इसको तेरे सिवा कमा कर खिलाने वाला और कोई नहीं, इससे बेहतर सदका और खैरात कोई और है ही नहीं। तो ये हैं औलाद के हकूक। थोड़ी सी बात करूँगी, हालांकि इस पर बहुत कुछ कहा हुआ है, आप लोग ज़रूर सुनिए, पेरेंटिंग ए टू जी, मिसाली माएँ, जैसी माँ वैसे बच्चे, पूरा एक पेज है जिसके ऊपर ये सारे लेक्चर्स हैं, आप फ़ायदा उठा सकते हैं। लेकिन यहाँ मैं हल्की सी बात कर देती हूँ इस मौजू की नौइयत से कि आपको अगर अल्लाह ने बच्चे दिए हैं ना तो बहुत बड़ी जिम्मेदारी दी है। मासूम बच्चे कोरे कागज़ की तरह दुनिया में आते हैं, आप जो मर्जी उस पर लिखें, हर बच्चा पैदा होने के बाद एक ही तरह रिएक्ट करता है। सब बच्चे रोते हैं, गोरों के भी बच्चे रोते हैं, कालों के बच्चे भी रोते हैं, पढ़े लिखों के बच्चे भी वैसे ही आवाज़ लगा कर रोते हैं जैसे अनपढ़ों के बच्चे रोते हैं। लेकिन आहिस्ता आहिस्ता ये बच्चों में फ़र्क क्यों आ जाता है? हर एक अपने बच्चों पे नज़र रखकर सोचे, क्या मैंने अपने बच्चों की सही तरबियत की है? क्या हकीकत में आज मेरे बच्चे मेरे लिए वाकई आंखों की ठंडक है? जो माहौल, जो सोच, जो चीज़ें, जो खेल खिलौने हमने उनको दिए, क्या वाकई एक समझदार माँ या बाप होने का ये तकाजा था? अफसोस के साथ कहूंगी कि हमें अपने बच्चे भी नहीं पालने आते, दूसरों के हमने क्या पालने हैं। हम मोहब्बत के नाम पे उनको बिगाड़ देते हैं, हम लाड और चाव के नाम पे उनको वो चीज़ें लाके देते हैं कि जो देखने से या जिनको इस्तेमाल करने से उनकी अक्ल मांद पड़ जाएगी, वो चीज़ें खिलाते हैं जो निरा जहर है उनके लिए, लेकिन हमें इन बच्चों की तरबियत भी नहीं आती। फितरत के साथ बच्चों को पालें, नेचुरल माहौल में पालें, गर्मी सर्दी से बेनियाज करके उनको पालें, उनको लग्जरीज की आदत ना डालें, उनको खिलौनों की आदत मत डालें, उनको गैजेट्स की आदत मत डालें। मेहनत आपको ज़्यादा करनी पड़ेगी, मुझे पता है कि जब आप उसके हाथ में कोई खिलौना नहीं देंगे तो फिर आपको तो उसके साथ खेलना ही पड़ेगा ना, फिर आपको उसको बाहर जाके सूरज चाँद सितारा दिखाना पड़ेगा। अपने बच्चों को मटीरियलिस्टिक चीज़ों से आज़ाद करके पालें, सब खिलौने घर के उठाकर बेच दें, ये आपके बच्चों को बच्चा ही रहने देंगे। आपको होता है कि जो अच्छी माएँ होती हैं ना वो बा मकसद खेल देती हैं बच्चों को, चलो 2 जमा 2 लिखो क्या होता है, 4 जमा 4, उनका इंटेलेक्ट उभारती हैं, उनको एजुकेशनल गेम्स देती हैं, ये स्पाइडर मैन और फलाना मैन और मिकी माउस, ये चूहों बिल्लियों की कहानियाँ सुनाकर बच्चे फिर आला मकसद तो नहीं पाएंगे। नुकसान क्या हो रहा है कि 18 साल का होने पर हमारा टीनेजर बच्चा भी संजीदा मिजाज नहीं रखता। मोहम्मद बिन कासिम ने 18 साल की उम्र में कैसे जाके सिंध फतह किया? इमाम बुखारी 18 साल की उम्र में अपने शहर के सारे उस्तादों से पढ़ के फतुल बारी लिख चुके हैं, ये कैसे हो गया? पीछे माँ थी। माओं के अंदर शऊर नहीं होता ना, बच्चों में भी नहीं आता, और हम अपने जोम में खुश हो रहे होते हैं, देखो अल्लाह ने 4 पैसे दिए ना, हम इनके मैचिंग कपड़े खरीद सकते हैं, हम सोचते हैं हर चीज़ को ब्लू खरीद लेना तो ये बेटे का हक अदा हो गया, हर चीज़ पिंक ले लेना ये बेटी का हक अदा हो गया, और बस इनका नरम गद्दा और गरम बिस्तर और नाइट सूट इनके ऐसे होंगे, जूते इनके ऐसे होंगे, अस्तबल बना रहता है बच्चे का घर। याद रखिए ये आपके मेरे अपने नुकसान की चीज़ें हैं। आप अपनी ज़िंदगी में अगर थोड़े लेयर भी हैं ना, आपको अल्लाह बच्चा दे सीधे हो जाए, अब वो दो आंखें आपको देखेंगी, वापस आ जाएं, फ्रेश खाने खिलाएं, सब्जियां दें, गाजरें खिलाएं उनको, आप उनको खजूरें खिलाएं, कच्ची चीज़ें दें उनको। आप ये चॉकलेट और बेकार याद देकर उनके दांत पहले ख़राब करते हैं, फिर डेंटिस्टों के अपॉइंटमेंट नहीं ख़त्म होते। पहले हम घंटों के हिसाब से उनको टीवी दिखाते हैं, फिर आई डॉक्टर्स के पास ले जाते हैं। पहले हम खुद ऐसी चीज़ें लाते हैं जिससे उनकी सेहत ख़राब होती है, फिर लाते हैं, बैठ बैठ के वो मोटे होते हैं। आप देखिए, जिसके घर में टीवी आप देखें, आप शादी में जाएंगे बच्चे कहेंगे हमने नहीं जाना, आप दावत में जा रहे हैं बच्चे कहेंगे हमने नहीं जाना। वजह, इतना बड़ा कंप्यूटर स्क्रीन घर में और एक हाथ में चिप्स और एक में कोक है, वो कभी भी नहीं जाएगा। आज माओं का रोना क्या है, इस पर कल भी बात हुई थी कि हम कहीं भी जाएं, घर वाले माएँ कहती हैं सबसे मुश्किल है बच्चों को साथ लेके जाना, छोटों को तब उठा के ले जाएंगे, ज़रा बड़े होंगे कि मैंने नहीं जाना, आप जिधर मर्जी जाएं। ये बहुत खतरनाक बातें, बॉन्डिंग नहीं है, दिमाग उधर चल रहा है। एक घंटा टीवी देखते हैं ना आप, तो कितनी देर आपके ऊपर असर रहता है, 24 घंटे, 24 आवर्स वो नाचती फुदकती तस्वीरें आपके बच्चे के जहन पे, आपके जहन पे तस्वीरें बनाती हैं। तो इन मासूमों की हिफाजत करें, अल्लाह ने अगर औलाद दी है इसकी कदर कीजिए, इनको बेवकूफ ना बनाएं, इनको खिला खिला के मोटे ना कर दें, आप इनको मुजाहिद बनाएं, इनको गर्मियों में मोटे कपड़े पहनाएं, सर्दियों में इनको पतले कपड़े पहनाएं, कि मुजाहिद ऐसे ही होते हैं, इनको बर्फ में निकाल दें, जाओ दौड़ के आके दिखाओ पसीना आता कि नहीं। हमने इतने इनके लाड नखरे किए और फिर संभलते ही नहीं हमसे, एक बच्चा नहीं हमसे पलता, हमने दूसरा कहां से लेना। हमने ये सोचा था हम अपने बच्चों को खुद टैकल करेंगे, और आप देखिए आपकी माँ के 6 बच्चे थे, वो पल गए, हमसे एक नहीं पलता। वजह क्या है? उसकी वजह यह कि हमारा स्टाइल ठीक नहीं है, और ये बात आज लोगों को समझ आनी शुरू हो गई है। अगर अल्लाह करे कि हमें भी समझ आ जाए, तो इनकी फिर जिस्मानी, रूहानी, कल्बी, अखलाकी कितने तो डायमेंशन है बच्चे की तरबियत के। मैं तो कहती हूँ ये तो इम्तिहान का मुश्किल तरीन पर्चा है कि आप किसी बच्चे को पालें, बहुत मुश्किल चीज़ है। लेकिन अगर माँ फितरत पर होती है तो वो फितरी तौर पर भोलपन में पाल लेती है। इंटेलेक्चुअल माएँ ज़्यादा अच्छे बच्चे नहीं पाल सकती। एक औरत जिसका तस्करा मैंने तफसीर में भी कहीं किया था कि वो कुत्तों के हकूक की तर्जुमान खातून थी, किसी ऑर्गेनाइजेशन को रन करती थी जो पेट्स के नाम पे थी, और जब वो खुद प्रेग्नेंट हुई तो अपने बच्चे से वो नफरत करती थी, कहती थी मेरे पेट में मुझे लगता है मॉन्स्टर है, कहती थी मैं इसको बर्दाश्त नहीं कर सकती। अपना बच्चा किसी को दे दिया, लोगों ने कहा कि पैदा कर लो, मारो नहीं, हमें दे दो, पैदा हुआ अपना बच्चा किसी को दिया, कहेंगे मैं इसको बर्दाश्त नहीं कर सकती, और वो सारा दिन कुत्तों की हिफाजत करती थी। वजह क्या कि उसको उससे, वो बच्चे से वो सदका जारिया की उम्मीद नहीं थी ना। कुत्ता कितना को सदका जारिया बनेगा आपके लिए, लेकिन एक इंसान को आप जब रखेंगे तो क्या होगा। अभी भी हम कहीं थे अमेरिका में कुछ अरसा जहाँ रहे, तो हमारे सामने एक बहुत, वहाँ तो घर महल जितने बड़े बड़े घर हैं, हवेलियाँ बड़ी बड़ी, 6 घर बनते हैं जितने का एक घर है। तो जो हमारी होस्ट साथी थी तो वो बताती थी, कहती थी इनके घर में 18 कुत्ते हैं। तो मैंने कहा इंसान कितने कहेंगे, एक आंटी है और एक अंकल है। तो मैं कहा ये 18 कुत्ते कहाँ से है, कहती ये कुत्तों की बेबी सिटिंग करती हैं। कैसे? नहीं रियली, इट्स नॉट अ जोक। यानी कोई बाहर जाते हैं ना दूसरे मुल्क में या कहीं घूमने गए तो अपने कुत्ते इनको दे जाते हैं। कई लोग सुबह उठते ही अपने जॉब पे जाने से पहले अपना कुत्ता इनके ड्रॉप करते हैं कि हम अपने कुत्तों को अकेले नहीं रखते, कुत्तों के हॉस्पिटल है, हम गुजरते थे, बताती थी ये डॉग्स का हॉस्पिटल इतना बड़ा, एक एक कुत्ते के ऊपर 1000 रुपये लगा देते। और वो कहानी भी उसकी उन्होंने सुनाई कि ये हॉस्पिटल बना किस जज्बे से, कि एक औरत ने देखा कि कहीं कोई कुत्ता जख्मी पड़ा हुआ है तो उसने उसको रोका, डॉक्टर पे ले गई, $500 उससे लगे। खैर वो कुत्ता तो मर गया, लेकिन कहती उससे उसको एक जज्बा मिल गया कि ये आज मैंने कोशिश भी की तो मर गया, लेकिन मैंने अब इस जज्बे को लेके चलना है। तो अब उसने वहाँ एक बहुत बड़ा कुत्तों का हॉस्पिटल बना दिया है ना। आप फील करें कि जब इंसान इंसानों से मायूस हो जाते हैं ना, तो बस जब अपनी औलाद की भी बेदिली से खिदमत करते हैं, यकीन करें ये आपके नेकियों के अकाउंट्स हैं अगर आप इनको वाकई सही तरह टैकल करें। ये अल्लाह ने जो लाइबिलिटीज दी हैं उसमें सुरखरू कर दें।